चोरी सकेपछि चाहिँ फेरि ला हुन सक्थ्यो होला भन्ने पनि आउँछ नि त दिमागमा, नसोचेको कुराहरू पनि होइन, त्यो एउटा राम्रै ट्रिगर पनि हो क्या यस्तो कुराहरू भनेको।
Namaste and welcome to Science Ka Kura. First and foremost, we would like to apologize for the extended hiatus of the podcast. We want to express our gratitude to each and every one of you who has patiently waited for our return. Your support and enthusiasm for Science Ka Kura have been truly inspiring. Our today's guest is Janice Nakarmi, who recently submitted her PhD thesis in 2023 in the field of agriculture at the University of Bonn. We had an insightful conversation with her. We hope you'll also find the discussion highly informative and enriching.
Yeah, welcome to our show. We are very glad to have you on our show.
Thank you so much for having me in your show, first of all.
Start garnu agadi hajurko barema, hajurko briefly background ko barema dinus na. Hajurle bachelor's kata garnu bhayeko thiyo, master's ke garnu bhayo ani aile PhD gardai hununcha haina? PhD ko barema pani, starting from bachelor's,
maile bachelor's chai ni microbiology ma gareko ho, Trichandra campus ma. त्यसपछि चाहिँ नि खासमा जर्मनीमा चाहिँ नि म एज एन ओपियर आएको हो होइन, ब्याचलर सकिसकेपछि। अनि ओपियर आइसकेपछि ड्युरिङ त्यो ओपियरको एक वर्षमा चाहिँ मैले मास्टर्स इन साइन्स फिल्ड कुनै पनि भनेर खोज्दा खोज्दै चाहिँ नि एग्रिकल्चर भेटेर, अनि मेरो ब्याचलरलाई चाहिँ एक्सेप्ट गर्ने मास्टर प्रोग्राम चाहिँ भेटेर मैले अप्लाई गरेको हो युनिभर्सिटी बोर्नमा। अनि 2012 अप्लाई गरेर अनि मैले 2013 लागि एडमिसन पाएर ओपियर सिधिसकेपछि चाहिँ म युनिभर्सिटी अफ बोनिया बोनमा चाहिँ पढ्न आएको मास्टर्स।
सरी टु इन्टरप्ट यु दिदी, है तर ओपियर भन्नाले एक्ज्याक्टली के हो? ओपियर भने चाहिँ,
ओपियर भनेको चाहिँ नि एज अ चाइल्ड टेक केयर।
ओके।
एक वर्षको कन्ट्र्याक्ट हुन्छ फ्यामिली, जर्मन फ्यामिलीसँग।
अनि
त्यसमा चाहिँ नि जर्मनी आउन चाहिँ नि सजिलो भएको थियो क्या मलाई एज अ स्टुडेन्ट आउनलाई भन्दा पनि, किनभने कस्टली पनि पर्दैन नि त।
ए ग्रेट ग्रेट।
त्यो धेरै फन्डिङ पनि लाग्दैन त्यसमा, सट्टा आयो होइन। अनि एक वर्ष खासमा त्यो ड्युरेसनमा चाहिँ, त्यो एक वर्षमा चाहिँ अनि मैले युनिभर्सिटी खोज्ने, एडमिसन कता कता हुन्छ हेर्ने, त्यो त्यतिखेर गरेको थिएँ कि।
ग्रेट ग्रेट। मलाई त्यस्तो पास होइ छ भनेर चाहिँ थाहा थिएन, त्यस इन्ट्रेस्टिङ हुन्छ दिदी, कन्टिन्यू गर्नुहोस् न।
अनि त्यसपछि चाहिँ नि मास्टर्स एकजना दाईको नाम लिन्छु, सुजित दाई भन्ने हुनुहुन्छ, उहाँले चाहिँ नि हाम्रो मैले मास्टर्स गरेको त्यो प्रोग्रामको फर्स्ट ब्याच हुनुहुन्थ्यो कि नेपालबाट पनि। मास्टर्स प्रोग्राम जब जर्मनी यो बोनमा एग्रिकल्चरको मास्टर प्रोग्राम सुरु हुँदाखेरि त्यो उहाँहरू चाहिँ नि त्यस त्यो मास्टर प्रोग्रामको फर्स्ट ब्याच हुनुहुन्थ्यो। अनि सुजित दाई चाहिँ नेपालबाट आउनुभएको, उहाँले चाहिँ उहाँ त्यतिखेर चाहिँ युनिभर्सिटी होएनआईमा पढ्दै हुनुहुन्थ्यो। अनि मलाई चाहिँ नि उहाँले यस्तो यस्तो पनि प्रोग्राम हुन्छ, तिमी एप्लाई गर्छौ भने गर भन्नुभयो, रिकमेन्ड गर्नुभएको। अनि त्यसपछि चाहिँ मैले अनि यहाँ एडमिसन अप्लाई गरेर अनि 2013 चाहिँ एडमिसन पाएर अनि मास्टर्स एग्रिकल्चर, त्यसपछि चाहिँ कन्टिन्यू मेरो थिसिस जेमा गरेको हो मैले त्यही प्रोफेसरसँग पिएचडी पनि कन्टिन्यू नै गरे हो खासमा।
सो मास्टर्स लिडिङ टु पिएचडी एउटै ल्याबमा होइन,
एउटै ल्याबमा। हजुर
हजुर। हजुरको रिसर्चको बारेमा, अब रिसर्च जर्नीको बारेमा अलिकति भनिदिनुहोस् न, रिसर्चमा चाहिँ कसरी इन्भल्भ हुनुभयो होइन?
हजुर, पिएचडीको रिसर्च चाहिँ नि खासमा अब मैले प्रोफेसरलाई चाहिँ नि म पिएचडी गर्न चाहन्छु मात्रै भनेको थिएँ सुरुमा, यो त्यो चाहिँ भनेको थिइनँ। अनि प्रोफेसर चाहिँ सम हाउ भेरी इन्ट्रेस्टेड इन वर्किङ इन नेपाल। अनि मलाई त झन् यस्तो खुसी लाग्दो कुरा के हो भन्दाखेरि, प्रोफेसर आफैले नेपालमा काम गर्छु भनेर सोध्नु भएको थियो होइन, मैले भन्नुभन्दा पनि पहिला। त्यो चाहिँ मेरो लागि एकदमै ठुलो चान्स हो खासमा। अब नेपालमा काम गर्छु भन्ने बित्तिकै मैले पहिल्यै हुन्छ भनिहालेँ। अनि त्यसपछि चाहिँ कुराहरू डिभेलप हुँदै गयो कि अब हाम्रो फिल्ड चाहिँ नि एग्रिकल्चरको पनि के छ भन्दाखेरि, एग्रिकल्चरको डिफ्रेन्ट एउटा पार्ट हो, हामी प्लान्ट डिजिजको उसमा पर्छौँ, जहाँ चाहिँ हामीले प्लान्टमा लाग्ने डिफ्रेन्ट अब डिजिजमा पनि एउटा पर्टिकुलर डिजिजमा चाहिँ हामीले काम गर्ने हो हाम्रो ल्याबले, इन्स्टिट्युटले भनौँ न। अनि त्यो उसमा चाहिँ मेरो फिल्ड चाहिँ नि अहिले म केमा काम गर्दैछु भन्दाखेरि रुट नट निमाटोड भन्छ, नेमाटोड भनेको अब नेमाटोलोजी नै एउटा ठुलो सब्जेक्ट हो. त्यसमा रुट नट नेमाटोड भनेको चाहिँ नि यो बिलो ग्राउन्ड लेभलमा प्लान्टमा लाग्ने एउटा डिजिज हो कि. अनि त्यसको चाहिँ नि नेपालमा खासमा हामीले गर्न खोजेको चाहिँ कतिको फार्मरहरूलाई लोकल फार्मरलाई चाहिँ एकदम लोकल लेभलमा ग्राउन्ड लेभलमा उनीहरूलाई कतिको त्यो डिजिजको बारेमा नलेज छ के कति थाहा छ. किनभने इन्टरनेसनल्ली त छ मान्छेलाई थाहा छ तर नेपालमा त अलिक पोहोर छ नि त यस्तो खाले होइन कुराहरू नलेज त्यति त हुँदैन मान्छेहरूसँग. एकदम टेक्निकल प्र्याक्टिस मात्रै होइन ट्रेडिसनल प्र्याक्टिस मात्रै हुन्छ एग्रिकल्चरको डिपली गएको हुँदैन. त्यही भएर फार्मर लेभलमा चाहिँ कतिको अब किसानहरूलाई चाहिँ यसको बारेमा थाहा छ थाहा छैन. यदि थाहा छ भने यो त डिजिज हो किनभने यसको त क्रप लस एकदम ह्युज छ इन्टरनेसनल्ली पनि बिलियन डलरको एनुअल लस हुन्छ यसको कारणले. भनेपछि अब नेपालमा पनि होला पक्कै पनि किनभने मोनोकल्चरको उ छ प्र्याक्टिस छ हाम्रोमा पनि त्यसमा. अनि प्लस यदि छ भन्दाखेरि चाहिँ नि कुन कुन स्पिसिस पाउँछ र त्यसको रोकथामको लागि उनीहरूले चाहिँ के लोकल प्र्याक्टिस गर्दैछ र हामीले चाहिँ त्यसमा के गर्न सक्छौँ भन्ने कुरामा चाहिँ हामीहरू त्यसरी डिटेलीमा गयौँ कि थ्री डिफ्रेन्ट पार्ट्स. पहिला चाहिँ नि एउटा जेनरल नलेज लोकल फार्मरहरूलाई के नलेज छ. त्यसपछि आइडेन्टिफिकेसनको पार्ट जुन चाहिँ एकदमै साइन्टिफिक होइन एकदम मोलिकुलर टेक्नोलोजी यताउता भयो. त्यसपछि चाहिँ नि अनि अप्लाइड के बायो अप्लाइडमा पनि हामी कन्ट्रोल मेजर्सतिर फोकस भयौँ. तिनवटा डिफ्रेन्ट पार्टमा चाहिँ नि मेरो रिसर्च बेस छ.
ग्रेट इन्ट्रेस्टिङ. त्यही मैले पनि जोस् हेलमिन्थमै काम गर्छु भनौँ न. मैले चाहिँ ह्युमन हेलमिन्थहरू स्पेसली फाइलेरियल निमेटोड्सहरूमा काम गर्छु. मलाई अहिलेसम्म इमेजिन गरेको थिएन कि हेलमिन्थ निमेटोड्सहरूले प्लान्टलाई पनि एफेक्ट गर्छ भनेर. जस दिदीको गर्न त गर्छ डेफिनेटली होइन, तर त्यो थिङ्किङ हुन्छ नि लेभल अफ थिङ्किङ त्यहाँसम्म पुगेको थिएन कि. अब प्लान्ट भन्ने बित्तिकै पेस्टिसाइड्सहरू हुन्छ डेफिनेटली होइन, हामीले पेस्टको अगेन्स्टमा त्यो युज गर्छौँ, तर निमेट्रोड्सको अगेन्स्टमा अनि त्यसपछि माइक्रोब्सहरू पनि डेफिनेटली हुन्छ होला. द्याट्स भेरी इन्ट्रेस्टिङ दिदी. अनि त्यही हजुरको अनि यो स्टडी डिजाइनहरू चाहिँ कसरी भइरहेको छ? अब नेपाल नै अब साइट भएको कारणले गर्दाखेरि इट्स डेफिनेटली इन्ट्रेस्टिङ होइन हामी नेपालीहरूको लागि. हजुरको स्टडी साइट चाहिँ कता छ दिदी अहिले?
नेपालमा सुरुदेखि सुरुमा चाहिँ नि हामीले सर्वे गर्ने भनेर भयो नै भने जुन चाहिँ फार्मरहरूसँग इन्टरभ्यू लिनुपर्ने त्यस्तो थियो. र सुरुमा चाहिँ नि हामीले कसरी डिजाइन गर्यो भन्दाखेरि फर्स्ट सिक्स मन्थ्समा चाहिँ नि हामीले मेरो चाहिँ एउटा टपिकल के अरे एउटा टिपिकल क्रप चाहिँ टोमेटो प्लान्टमा मात्रै थियो कि फोकस हुने चाहिँ नि के अरे. तर नेमा यो रुट नटको त होस्ट रेन्ज एकदमै फास्ट छ. इट क्यान इन्फेक्ट इच एन्ड एभ्री प्लान्ट दो त्यो रिप्रोडक्सन हुन्छ हुँदैन छुट्टै कुरा हो, तर होइन त्यसले चाहिँ इन्भेट चाहिँ हरेक प्लान्टलाई गर्न सक्छ. त्यही भएर त्यसमाथि टोमेटो चाहिँ यसको होस्ट प्लान्ट हो कि. एज अ टोमेटो प्लान्ट चाहिँ नि रुट नट निमाटोड भनेको अब नामले नै थाहा भइसक्यो. जरामा होइन रुटमा चाहिँ त्यसको नोड्युल्सहरू बन्छ. अनि टोमेटो प्लान्ट चाहिँ यसको एकदमै स्पेसिफिक एकदमै होस्ट क्या. त्यो धेरै नै सबै इन्भेट भइहाल्ने त्यो रिप्रोड्युस भइहाल्ने एकदमै राम्रो होस्ट. र त्यसैले किनभने नेपालमा चाहिँ नि अब अहिले चाहिँ गोलभेडा खेती एकदमै प्रख्यात छ. त्यसमाथि टनेलमा अनि मोनोकल्चर गर्ने प्र्याक्टिस छ. त्यो टनेलमा 5 वर्षसम्म गोलभेडै मात्रै लगाउँछ फेरि. अनि त्यसो र त्यस्तो ठाउँमा अब निमाटो नहुने भन्ने चाहिँ नहुँदै हुँदैन. हुन्छ भन्ने चाहिँ थियो तर कहाँ हुन्छ भन्ने भइरहेको थियो होइन. अनि नेपालमा एकजना अब मेरो सुपरभाइजर नेपालमा पनि हुनुहुन्छ प्रोफेसर डक्टर गोपाल बहादुर केसी. उहाँले चाहिँ मलाई के गर्नुहुन्थ्यो भने म नेपाल गएँ यहाँबाट अनि त्यसपछि उहाँलाई भेटेँ. अनि उहाँलाई भेटेर उहाँले के सजेस्ट गर्नु भन्दाखेरि हामीले टोमेटो कहाँ कहाँ एकदमै धेरै प्रड्युस हुन्छ पकेट एरियाज नेपालभरिमा त्यहाँको सबै डिटेल्सहरू लिएर त्यसको चाहिँ नि डिस्ट्रिक्ट त्यहाँ जिल्ला कृषि कार्यालय भन्ने हुन्छ हरेक एउटा जिल्लामा. कृषि कार्यालयमा फोन गर्दै कसले चाहिँ नि रुट नटको बारेमा रिपोर्ट गर्छ गर्छ गर्दैन यसो सोधेर रिपोर्ट गर्ने किसानहरूको नाम लिस्ट गरेर किसानहरूलाई व्यक्तिगत रूपमा भेट्न जाने अनि सोध्ने कि अनि कति ट्राभल गर्नु पर्थ्यो मलाई त्यो. अनि 2-3 ठाउँमा गरेपछि चाहिँ नि हामीले एरिया छुट्यायौँ कि 9 जिल्लामा मात्रै गर्ने किनभने तराईमा त्यतिखेर आन्दोलन चलिरहेको थियो. म ट्राभल गर्न सक्दिनँ त्यो तराई लेभलमा. तर तराई चाहिँ नि टोमेटोको लागि एकदमै पकेट एकदमै ह्युज प्रडक्सन हुन्छ हाम्रोमा. नेपालको तराई रिजनमा, तर आन्दोलन चलेको भएर म तराईमा चाहिँ जान सकिनँ, हामीले हिली रिजनमा मात्रै बेस गऱ्यौँ, चितवनमा चाहिँ गएँ म। अनि काठमाडौँ ललितपुर भक्तपुर भइहाल्यो, त्यसपछि काभ्रे पलाञ्चोक, त्यही अनि त्यसपछि दोलखा, अनि लमजुङ, कास्की, धादिङ, यिनीहरू ठाउँमा चाहिँ नि गएर किसानहरूसँग कुरा गरेर नेमाटोडको बारेमा सोधेर, अनि त्यसपछि चाहिँ धेरै जसोको ठाउँमा लागेको हामीले देख्यौँ पनि, हामीले रुट पनि निकालेर हेऱ्यौँ, उहाँहरूलाई पनि बुझायौँ, र बिलो ग्राउन्ड लेभलको भएको कारणले चाहिँ नि अबभ ग्राउन्ड लेभलको सिम्टम चाहिँ त्यो एकदमै डिभास्टेटिङ भएपछि मात्र देखिन्छ कि, सुरु सुरुमा चाहिँ देखिँदैन, फेरि प्लान्ट त हरियै भइरहन्छ, फ्रुट पनि भइरहन्छ, तर तल चाहिँ नि निमाटोड लागिरहेको हुन्छ होइन, अनि त जब त्यो लास्ट लास्ट स्टेजमा पुगिसक्छ मर्ने नै बेला भइसकेको हुन्छ, मर्न चाहिँ मर्दैन प्लान्ट, तर त्यो एकदमै दयनीय अवस्था जस्तै भइरहन्छ कि, अनि उनीहरूलाई यस्तो यस्तो देखाएर अनि भनेर सोधेर सर्वेहरू गऱ्यौँ, अनि कतिलाई चाहिँ नि थाहा नै, कतिलाई चाहिँ केही पनि थाहा थिएन, कतिलाई चाहिँ नि थाहा पनि थियो, अनि थाहा भएकोहरूले पनि सिधै हामीलाई चाहिँ के सोध्ने भन्दाखेरि यस्तो यस्तो हो भनेर भन्दाखेरि पनि त्यसपछि के गर्ने त भन्छ कि, पहिला सुरुमा सोध्न चाहिँ त्यस्तै सोध्छ हामीलाई, अनि म यही बारेमा अहिले गर्दैछु भनेर भन्दाखेरि चाहिँ अनि बल्ल अलिकति यिनीहरू लोकल यो किसानहरूले पनि हामीलाई पत्याउनु पर्छ नि त कुरा गर्दैन क्रममा, गएर त्यतिकै यस्तो 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 भन्दाखेरि उनीहरूले पत्याउँदैन, त्यही भएर अलिकति फ्यामिलियर हुन चाहिँ मलाई समय चाहिँ लाग्यो होइन, किनभने अब गएकै पहिलोचोटि हो त्यसरी, तर गर्दै गर्ने क्रममा चाहिँ नि मलाई पछि सहज पनि भयो, उनीहरूले चाहिँ नि इजिली कम्युनिकेट पनि गरे, इन्फर्मेसनहरू पनि जति मलाई चाहिने थियो सबै थिए, त्यो इन्टरभ्यू सेसन पनि भयो, अनि त्यसपछि चाहिँ नि उनीहरूकै फिल्डबाट चाहिँ नि मैले सकेसम्म स्याम्पल कलेक्ट गरेर, रुट स्याम्पलहरू कलेक्ट गरेर नेपालबाट यहाँ ल्यायौँ जर्मनीमा, अनि यहाँ चाहिँ नि त्यसलाई क्यारेक्टराइजेसन गऱ्यौँ, एउटा चाहिँ नि मोलिकुलर लेभलमा गऱ्यौँ, ए फर्स्टमा चाहिँ मोर्फोलोजिकल क्यारेक्टराइजेसन गऱ्यौँ, मोर्फोलोजिकल पछि चाहिँ मोलिकुलर क्यारेक्टराइजेसन गऱ्यौँ, अब मोर्फोलोजिकल क्यारेक्टराइजेसनमा चाहिँ के गर्यौँ भन्दाखेरि हरेक एउटा रुट नटको स्पिसिस चाहिँ नि जस्तै हामीले अब प्लान्ट हामीले बोटानी पढ्ने बेलामा हरेक एउटा फ्लावरको भयो प्लान्टको डाइसेक्ट गर्छौँ, अनि उनीहरूको आफ्नै सिस्टमेटिक हुन्छ नि, जस्तै रुट डाइसेक्ट गरेर हामीले या स्टिम डाइसेक्ट गरेर बोटनीमा प्लान्टको त्यो माइक्रोस्कोपमा हेरेपछि उनीहरूको आफ्नै प्याटर्न हुन्छ होइन, अनि रुट नट नेमाटोडको पनि हरेक एउटा स्पिसिसको आफ्नै पेरेनियल प्याटर्न हुन्छ के, त्यो चाहिँ जुनै पनि एउटा स्पिसिसको फिमेललाई डाइसेक्ट गरेर हेऱ्यौँ भने चाहिँ उनीहरूको आफ्नै प्याटर्न हुन्छ, त्यो अनुसारले चाहिँ कुन स्पिसिस भनेर थाहा पाउने, त्यो एउटा चाहिँ मोर्फोलोजिकल भयो।
सो अहिले चाहिँ हामी नेमाटोडको बारेमा कुरा गरिरहेछौँ हैन दिदी, नट अबाउट प्लान्ट्स, ओके,
नेमाटोड नेमाटोडको स्पिसिस आइडेन्टिफिकेसनको लागि के जुन स्याम्पल चाहिँ नि मैले नेपालमा कलेक्ट गरेर लिएर आएँ, अनि यहाँ चाहिँ नि अब त्यसलाई कुन स्पिसिस हो भनेर त भन्नु पऱ्यो नि, किनभने नेपालमा चाहिँ नि यसको स्टडी खासै भएको छैन होइन, अनि मलाई रिफरेन्स पनि थिएन त्यो बेलामा त्यति धेरै, अनि त्यो स्पिसिस जस्तै मोलिकुलर आइडेन्टिफिकेसन फर्स्टमा चाहिँ नि मोर्फोलोजी गऱ्यौँ, त्यसमा पेरेनियल प्याटर्न हेऱ्यौँ, पेरेनियल प्याटर्नमा चाहिँ आफ्नो प्याटर्न हुन्छ स्पिसिसको भनिहालेँ, अनि त्यसको चाहिँ नि कन्फर्म गर्नको लागि चाहिँ हामीले अब त्यो डिएनए आइसोलेट गरेर त्यसको चाहिँ नि अनि सिक्वेन्सिङ गरेर मोलिकुलर चाहिँ त्यो अनुसारले कुन स्पिसिस हो भनेर नेपालमा चाहिँ नि साँच्चीकै के स्पिसिस पाइन्छ त भनेर हेरेको, त्यो चाहिँ नि बिगिनिङ फेजमा हाम्रो मेरो कामको।
हजुरले मोर्फोलोजिकल्ली र मोलिकुलर आइडेन्टिफिकेसन गर्दाखेरि त्यो डिस्क्रिपेन्सिजहरू थियो कि थिएन दि?
थिएन, त्यस्तो थिएन, मोलिकुलरली चाहिँ मोर्फोलोजिकल्ली प्याटर्नहरू गरिसकेपछि त्यसलाई कन्फर्म गर्नको लागि चाहिँ मोलिकुलर गरेर
जे थियो
त्यही नै, जे हामीले मोर्फोलोजिकल्ली गरेको थियौँ त्यही नै आएको थियो रिजल्ट चाहिँ, त्यस्तो चेन्ज चाहिँ थिएन।
त्यो दुइटै इन्भेस्टिगेट गरेपछि चाहिँ रिजल्ट चाहिँ के पाउनुभयो, कुन चाहिँ कतिवटा स्पिसिज रहेछ होइन, अनि त्यो लोकेसन वाइज डिफरेन्ट थियो कि?
यसको नेपालमा अहिले मैले खोजेकोमा पाएको त एकदमै कमन स्पिसिस छ एउटा मेलेडी गाइन इन्कग्निटा भन्ने, जुन चाहिँ नि ओभरअल सबै ठाउँमा पाउँछ होइन। त्यसपछि भक्तपुरमा चाहिँ नि हामीले र काभ्रेमा चाहिँ नि मेलेडी गाइन अरिनारिया भन्ने चाहिँ भेटेको छौँ, अनि अर्को धादिङतिर चाहिँ नि जावानिका भन्ने मेलेडी गाइन जावानिका भन्ने स्पिसिस भेटेको छ, मैले तिनवटा स्पिसिस भेटेको छु अहिलेसम्ममा, जुन चाहिँ नोन नै हो तर त्यसरी मोलिकुलरली चाहिँ आइडेन्टिफाई पहिला भएको थिएन, हामीले चाहिँ मोलिकुलरली पनि गऱ्यौँ.
सो यो चाहिँ अल ओभर द वर्ल्ड जस्ट त्यो स्पिसिसहरू चाहिँ कमन नै छ भनौँ न, अरू कन्ट्रीहरूमा पनि. ओके,
कमन चाहिँ कमन नै हो यिनीहरू चाहिँ.
ओके
दिदी, अनि हजुरले त्यही अब नेपालमा त्यही यो प्रोजेक्ट गर्दा फर्स्टमा त्यही हुन्छ नि हजुरले जेनरल नलेज एकुमुलेट गर्नुपर्ने भन्नुभएको थियो नि होइन, नेपालमा यस्तो लिटरेचर थियो कि थिएन त्यो हजुरले गर्नुभन्दा अगाडि?
लिटरेचर भनेर एकदमै छ्यापछ्याप्ती त पाइएन, तर मलाई नार्कमा हाम्रो होइन नेसनल एग्रिकल्चर एन्ड रिसर्च सेन्टर नार्कमा खुमलटारमा छ, त्यहाँ चाहिँ प्लान्ट प्याथोलोजीमा हाम्रो सर हुनुहुन्थ्यो सुरज वैद्य भन्ने, अहिले उहाँ हेड पनि भइसक्यो प्लान्ट प्याथोलोजी डिपार्टमेन्टको. उहाँले चाहिँ नि उहाँले पहिला यही निमाटोडमा नै रुट नटमा नै अलिअलि काम गर्नुभएको भएर उहाँको थोरै रिफरेन्स चाहिँ मैले लिएको थिएँ, तर उहाँको पर्टिकुलर एउटा एरियामा मात्रै थियो कि एउटै मात्रै ठाउँमा गर्नुभएको थियो उहाँले, अनि त्यो चाहिँ अलिकति अपुग पनि भयो किनभने एउटा मात्रै ठाउँमा गरेर त उहाँले गर्नु नै भइसकेको थियो. तर अलिअलि चाहिँ त्यसरी नै रिफरेन्स लिएको हो. त्यसपछि चाहिँ नि अरू त अब आफैले नै मान्छेलाई फोन गर्दै कसरी हुन्छ होइन, किसानहरू यो किसानको छ भने अर्को किसानको रिफरेन्स लिँदै त्यसरी त्यसरी नै गएको खासमा चाहिँ.
ओके, मलाई हजुरले अघि भर्खरै जस यो नट्स भनेको नोड्युल्सहरू भनेर भन्नुभयो नि त होइन, अनि मैले काम गरिरहेको डिजिजमा पनि सबक्युटेनियस नोड्युल्सहरू हुन्छ कि, त्यसमा चाहिँ स्पेसल्ली त्यो एडल्ट वर्महरू नै लोकलाइज भएर बस्ने हुन्छ. सो इज द्याट सिमिलर इन प्लान्ट एज वेल? ओर
रुट नटमा चाहिँ नि अब सुरुमा चाहिँ के हुन्छ भन्दा अब यसको चाहिँ नि सेकेन्ड स्टेज जुभेनाइल जुन चाहिँ भेरी धेरै नै एक्टिभ हुन्छ, त्यो वर्म वहाँ हुन्छ होइन, त्यसको चाहिँ नि त्यो वर्म यति धेरै एक्टिभ हुन्छ सेकेन्ड स्टेजमा, त्यसले चाहिँ नि अब जब यो प्लान्ट रुटमा इन्भेड गर्छ इन्टर गर्छ नि फेभरेबल कन्डिसनमा होइन, बिलो त्यो ग्राउन्ड लेभलमा रुट इन्भेड गरिसकेपछि यो चाहिँ नि माइग्रेट गर्छ कि रुटभित्र नै सेकेन्ड स्टेज, जबसम्म चाहिँ नि उसको आफ्नो स्पेसिफिक जुन त्यो सेल नपाएसम्म माइग्रेट गरेर गरेर जान्छ, अनि जुन ठाउँमा चाहिँ उसको आफ्नो फिडिङ साइट बनाउन सक्ने सेल उसले जब भेट्छ त्यहाँ चाहिँ नि अनि उसले त्यहाँनिर चाहिँ नि जमाउने हो आफ्नो त्यसलाई चाहिँ नि, अनि त्यो त्यो मल्टी त्यो सेल चाहिँ त्यही मल्टिप्लाई हुने त्यो अब सेलवालहरू भएर अरू सेलहरू पनि मिलेर होइन, अनि त्यही त्यहाँ जाइन्ट सेल बन्ने हो कि, त्यो चाहिँ त्यसको लागि फिडिङ साइट भयो होइन, अनि त्यही त्यो जाइन्ट सेल नै बढ्दै गइसकेपछि त्यो बाहिरबाट नड्युल जस्तो देखिन्छ, अनि त्यो एउटा एडल्ट त्यही त्यहीँ उसको अब सेकेन्डबाट थर्ड थर्डबाट फोर्थ स्टेज चाहिँ त्यही उसमा भइसकेको हुन्छ, र फोर्थ स्टेज भनेको चाहिँ खासमा त्यो फिमेल टर्न भइसकेको हुन्छ त्यही भित्र नै, अनि त्यो फिमेलले चाहिँ नि के गर्छ भन्दा उसको हरेक एउटा फिमेलको एडल्ट फिमेलको आफ्नै एग मास हुन्छ, त्यो एग मास चाहिँ नि लगभग त्यो एग मासभित्र 200 to 300 एग्स अझै हुन्छ कि, भनेपछि एउटा फिमेलले चाहिँ नि 300 एग रिप्रोड्युस गर्न सक्छ कि यिनीहरूले.
सो मेल र फिमेल डिफरेंट हुन्छ कि एउटै नै?
मेल र फिमेल डिफरेंट हुन्छ, फिमेल चाहिँ नि ओभल शेप्ड हुन्छ अलिक घैटो जस्तो, मेल त वर्म नै हुन्छ यसको.
अनि साइजको बारेमा कुरा गर्नु पर्दाखेरि एडल्ट वर्म चाहिँ कति कत्रो जति हुन्छ
दिदी हजुरले? अब एडल्ट मेल चाहिँ नि हामीले खासै के पनि गर्नु परेको थिएन किनभने मेल त्यसरी पाउँदा पनि पाउँदैन होइन, त्यो मेलको इम्पोर्टेन्स भनेको चाहिँ खासमा नयाँ स्पिसिस पाइयो भने चाहिँ अब यो कुनै मोर्फोलोजी पनि नमिल्ने मोलिकुलर गर्दाखेरि पनि सिक्वेन्स नमिल्ने भएपछि सायद यो नयाँ स्पेसिस हो कि भनेर गर्ने बेलामा मात्रै हामीले मेलको पनि सबै त्यो त्यसको एनाटोमीदेखि लिएर सब त्यो मेजर गरेर गर्छौँ, त्यो छुट्टै भयो. तर इन जेनरल यसमा चाहिँ मेल खासै हामीले गर्दैनौँ, फिमेलमा मात्रै धेरै फोकस गर्छौँ. फिमेल चाहिँ नि अब त्यही घैँटो जस्तो हुन्छ होइन, वर्म पनि हुँदैन फिमेल भनेको, अनि त्यो फिमेलको जुन एग मास हुन्छ त्यो इम्पोर्टेन्ट हो, त्यहाँदेखि एग मासमा कति एग्स छ हामीले त्यही त्यही त्यसरी नै हेर्ने हो, र त्यो त्यहाँ नै आफै रिजेनेरेट भइरहन्छ कि, त्यसको जेनेरेसन त्यहीँ थर्ड फोर्थ जेनेरेसनसम्म जान्छ कि उसले एउटा सर्ट पिरियड अफ टाइममा.
अनि यसको हजुरले अब के भन्यो, इन्फेक्सन त नभनौँ लाइक एगबाट अब अर्को रुटलाई इन्फेक्ट गर्ने हुन्छ नि फेज, त्यो चाहिँ कसरी त्यसले एक्वायर गर्छ, किनभने एग त काइन्ड अफ
एक चाहिँ नि खासमा भोलाटाइल नै हो, त्यो उसमा हुन्छ म्याट्रिक्समा नै, जब त्यो फेभरेबल कन्डिसन हुन्छ अनि त्यसपछि त्यस त्यो एकबाट निस्केर वर्म वर्म बन्छ के फर्स्ट स्टेज, फर्स्ट स्टेज चाहिँ त्यसभित्रै बनिसकेको हुन्छ होइन, एग्सभित्र नै त्यो एग हुन्छ, एगमा नै फर्स्ट स्टेज चाहिँ नि डिभेलप हुन्छ. जस्तै हाम्रो मान्छेको बच्चा पाउनेमा बच्चै आइसकेको हुन्छ नि त, त्यसरी नै ए फर्स्ट स्टेज चाहिँ एग त्यसभित्रै भइसकेको हुन्छ. अनि एगभित्र नै त्यसपछि चाहिँ त्यो पछि चाहिँ ह्याच हुन्छ, त्यो कन्डिसन आफूलाई फेभरेबल भइसकेपछि.
इट डजन्ट निड एनी अदर मिडियम होइन?
नो, इट डजन्ट निड एनी अदर. जस्तै किनभने यो त सोइल बर्न हो होइन, अनि हामीले जेनरली ह्याच गर्ने बेलामा पनि पानीमा मात्रै एग राख्दाखेरि पनि त्यो छदेखि सात दिनसम्ममा त ह्याच भइसकेको हुन्छ है.
सोइल ट्रान्समिटेड हेल्थ मिन्स जस्तै भयो ह्युमनको केसमा
एनालोजी नै हो. यो त सोइल बर्न नै हो खासमा यो.
अनि हजुर, त्यो रुट भित्र चाहिँ कसरी जान्छ? लाइक किन रुटको पनि लाइक प्रोटेक्टिभ हुन्छ नि त हैन?
हुन्छ, तर रुट न प्लान्ट प्यारासाइटिक नेमाटोज भन्ने बित्तिकै चाहिँ नि एउटा इम्पोर्टेन्ट उनीहरूको शरीरमा के हुन्छ भन्दाखेरि दे हेभ निडल लाइक स्ट्रक्चर कल स्टाइलेट माउथमा. त्यो स्टाइलेटको हेल्पले चाहिँ नि दे इन्भेड द रुट टिप एन्ड दे माइग्रेटेड. अनि त्यो फिडिङ सेल पनि उनीहरूले त्यसैबाट त्यो स्टाइलेटबाट त्यो चाहिँ एकदमै निडल एकदम शार्प हुन्छ र त्यसकै मद्दतले चाहिँ नि उनीहरूले फुड सोर्स के अरे लिने त्यो फिडिङ साइट बनाउने त्यो उनीहरूले त्यसैले गर्छ कि. त्यो चाहिँ प्लान्ट प्यारासाइट नेमाटोजमा मात्रै हुन्छ. द्याट मेक्स डिफरेन्स फ्रम अदर नेमाटोज. एकदमै क्लियरली माइक्रोस्कोपमा देखिन्छ त्यो स्टाइलेट.
त्यही अब यो प्यारासाइटलाई अब यो त अब उवाला भयो, डिजिज आइडेन्टिफाई गर्नु भयो होइन. अब यस अब थर्ड फेजमा हजुरले थर्ड फेज पुग्नु भयो कि?
थर्ड फेजमा कन्ट्रोल मेजर्समा कन्ट्रोल मेजर्सको लागि चाहिँ अब हामीले अब नेपालको सेनारियोमा त हामीले नेमाटोड छ आइडेन्टिफाई गऱ्यौँ भने भयो होइन. अब फार्मर्सहरूलाई त आशा पनि हुन्छ नि हामीबाट त ला अब यसले यत्रो स्याम्पलहरू लगेको छ केही न केही त ल्याउला नि भनेर जस्तो पनि हुन्छ उनीहरूलाई होइन. त्यही हिसाबले चाहिँ अनि हामीले अब के गर्न सकिन्छ भन्दाखेरि अब यो नेमाटोड रुट नट नेमाटोड यिनीहरू भनेको चाहिँ यो इकोनोमिकल्ली मोस्ट इम्पोर्टेन्ट नेमाटोड हो. वर्ल्ड वाइड नै एकदमै क्रप लस चाहिँ मिलियन डलर्समा हुने भएर अनि यिनीहरू चाहिँ एकदमै स्टबर्न नेमाटोज हुन्छन् कि. अब दे आर भेरी डिफिकल्ट टु कन्ट्रोल. त्यसमाथि नेमाटिसाइड्स भनेको नै ब्यान्ड छ अहिले फ्यु इयर्स ब्याकदेखि होइन. अनि त्यसको सट्टामा चाहिँ नि अब नेमाटिसाइड्स इज भेरी डेन्जरस फर द ह्युमन हेल्थ एन्ड इन्भाइरोमेन्ट एन्ड दे आर भेरी कस्टली. त्यही भएको कारणले चाहिँ नि
कुन चाहिँ नेमाटिसाइड्सहरू युज हुन्छ दिदी स्पेसली प्लान्टको लागि चाहिँ?
पहिला नेमाटोड हो कि के भन्ने चाहिँ तिनीहरू तर अहिले सबै ब्यान भइसक्यो होइन. अहिले चाहिँ नि त्यस्तो मार्केटमा पाइँदैन. पहिला चाहिँ नि थियो भन्थ्यो नेपालमा पनि, त अब रिसेन्टली चाहिँ त्यो फ्यु इयर धेरै वर्ष भएको छैन, कहीँ पनि पाउँदैन, ब्यान नै छ. त्यही भएर चाहिँ अल्टरनेटिभ्सको लागि चाहिँ खास हामीहरूले बायो कन्ट्रोल एजेन्टतिर चाहिँ गएको छ नि. हाम्रो स्टडी फोकस चाहिँ नि बायो कन्ट्रोल एजेन्टतिर, इकोनोमिकल्ली पनि इन्भाइरोमेन्टली पनि फ्रेन्डली. त्यसमा ट्रिटमेन्ट लिएको चाहिँ के कुन कुन भन्दा एउटा ब्याक्टेरिया ब्यासिलस फिर्मस ब्यासिलस सब्टिलस भन्ने ब्याक्टेरियल, त्यसपछि आएर फन्जाई, अनि फन्जाई पछि चाहिँ नि एउटा भिलुम भन्ने केमिकल सिन्थिसाइज छ, त्यो चाहिँ नि बायरको प्रडक्ट हो. यिनीहरू भनेको बायरको आफ्नै प्रडक्टलाई चाहिँ खासमा त नेपालको सोयलमा नै ब्याक्टेरिया आइसोलेट गरेर निकाल्न सक्नुपर्ने हो, हामीले गर्न चाहिँ त्यसरी गर्नुपर्ने हो थियो. तर अब त्यो समय पनि धेरै लाग्छ र त्यो कस्ट पनि धेरै पर्ने भएको कारणले अब हामीसँग त्यत्रो वर्षौँ त हुँदैन गर्नको लागि. अनि अनि हाम्रो आइडिया चाहिँ के थियो भन्दाखेरि एउटा ट्रायल गरेर अनि त्यसपछि बाटो खोलिदिउँ र अरू यङ कसैलाई इन्ट्रेस्ट छ भने चाहिँ सायद दे क्यान ह्याभ रिफरेन्स फ्रम आवर वर्क भन्ने हिसाबले चाहिँ हामीले बायरको प्रडक्टलाई फिल्ड ट्रायल गऱ्यौँ नेपालमा, नेपालको भक्तपुरमा र नालामा मैले चाहिँ त्यहीँ ट्रायल राखेको थिएँ. प्लस यहाँ आफ्नो इन्स्टिच्युटको ग्रिन हाउसमा पनि त्यही ट्रायल राखेर अनि त्यति अनुसारले गरेको.
अनि हजुरले तिनवटा मेजर भन्नुभयो, तिनवटा लाइक ट्रिटमेन्ट मेजर होइन, ब्याक्टेरियल फङ्गै अनि त्यसपछि, अनि यो तिनटैमा कसरी डिफरेन्स
के के हो? अब यस्तो छ, ब्याक्टेरियाले त कसरी काम गर्छ भन्दाखेरि ब्याक्टेरियाले त आफ्नो कोलोनाइज नै त्यो रुटलाई नै कोलोनाइज गर्छ होइन, जसले गर्दाखेरि नेमाटोड आउन दिँदैन. तिनीहरूले नेमाटोडलाई मार्ने चाहिँ होइन खासमा, त्यसलाई चाहिँ नि एकदम इनएक्टिभ गरिदिने या प्यारा त्यो प्यासिभ गरिदिने काम गर्छ, जसले गर्दा उनीहरू फेरि फेरि रिप्रोड्युस हुन नसकोस् भन्ने हिसाबले ब्याक्टेरियाले पनि र फङ्गसले पनि त्यही अनुसारले काम गर्छ। अनि हामीले अहिलेसम्ममा थाहा अब देखेकोमा चाहिँ नि हामीले भक्तपुरमा र काभ्रेमा जुन फिल्ड आएर त्यहाँ डिफ्रेन्ट रिजल्ट आएको छ, र डिफ्रेन्ट रिजल्ट आउनुको कारण चाहिँ खासमा त्यो सोइल टेक्सचरले पनि हो जस्तो लाग्छ कि मलाई। अनि डिस्कस गर्दाखेरि त्यो पनि एउटा पोइन्ट आउनु थाल्यो, किनभने स्यान्डी सोइलमा र क्ले सोइलमा भने स्यान्डी सोइलमा बढी नेमाटोडको माइग्रेसन त्यसको मुभमेन्ट अलिक छिटो हुन्छ, राम्रो पनि हुन्छ, प्लस क्लेमा त्यति गाह्रो हुन्छ उनीहरूलाई। दुईवटा ठाउँको सोइलको टेक्सचर फरक भएको कारणले चाहिँ नि नालामा चाहिँ अलि हाम्रो कम ऊ कम इफेक्टेड भएको थियो, तर भक्तपुरमा चाहिँ राम्रै आएको थियो हाम्रो भने जस्तो रिजल्ट आएको थियो। त्यो ग्रिन हाउसमा पनि हामीले भनेको जस्तो नै ब्याक्टेरिया र फङ्गसको रिजल्ट चाहिँ राम्रो नै थियो।
अनि फङ्गसले पनि लाइक त्यसरी नै काम गर्छ,
फङ्गसले चाहिँ नि त्यो नेमाटोडलाई नै त्यो ऱ्याप गर्छ। जस्तै अब यसको अब मैले गरेको फङ्गस र अब नेपालमा अर्को पनि एउटा रहेछ ट्राइकोडेर्मा भन्ने, एकदम पपुलर रहेछ नेपालमा, तिनीहरूले पनि त्यसरी नै काम गर्छ, प्यारस प्यासिभ गर्ने काम गर्छ नेमाटोडलाई।
अनि अर्को त केमिकल नै भयो होइन,
अर्को त केमिकल भयो बायरको त्यो केमिकल।
केमिकलको बारेमा कुरा गर्नुपर्दा होइन के अरे स्पेसल्ली अब एनिमल्स ह्युमन्सको केसेसमा आइबोमेक्टिनहरू डाइथल कार्बोमेजेपिनहरू युज हुन्छ होइन, स्पेसली नेमाटोड डिजिजको लागि चाहिँ प्लान्टको अगेन्स्टमा एक्ट गर्ने निमेटोडहरूको अगेन्स्टमा पनि त्यो ड्रगहरू टेस्ट भएको छ, मतलब त्यो इफेक्टिभ हुन्छ कि हुँदैन त्यो हजुरलाई थाहा छ?
प्लान्टको उसमा ड्रग्स चाहिँ नि मलाई त्यति धेरै ऊ चाहिँ छैन होइन, किनभने भएको भए त थाहा नै हुन्थ्यो होला हामीलाई, त्यही भएर न हामीहरू धेरै जसो अहिले रिसर्च नै बायो कन्ट्रोल उसमा नै गरिरहेको छ, कलिगहरूले पनि त्यसरी नै गरिरहेको छ र अरूबाट पनि। अरू चाहिँ त्यो ड्रग्सको बारेमा चाहिँ मलाई त्यति धेरै चाहिँ थाहा छैन, तर अब सकेसम्म चाहिँ यिनीहरूले नेमाटोड रेसिस्टेन्ट जिन त्यो आफ्नै स्पिसिस नेमाटोड रेसिस्टेन्ट त्यो म्युटेन्ट्सहरू चाहिँ प्रड्युस गर्ने कामहरू पनि गरिरहेको छ, तर सक्सेसफुल्ली चाहिँ नि अब एकदमै कम्प्लिटली त भइसकेको छैन होइन, वर्क चाहिँ नि भइरहेको छ त्यो अरूले गरिरहेको छ।
ओके इन्ट्रेस्टिङ। अनि यो ब्याक्टेरियल स्पेसली यो बायो कन्ट्रोल एजेन्टहरू चाहिँ सो दे आर स्पेसिफिक टु पार्टिकुलर नेमाटोड होला होइन,
स्पेसिफिक टु पार्टिकुलर स्पिसिस, अझ नेमाटोड पनि पार्टिकुलर स्पिसिस, अर्को स्पिसिसलाई काम गर्छ भन्ने पनि छैन फेरि, त्यस्तो एकदमै एकदमै यो भास्ट छ होइन, किनभने स्पिसिस पनि एज अ ह्युमन त हो नि, त्यसमा त अझ रेसमा जान त बाँकी नै छ, स्पिसिसमा मात्रै जो हामीहरू रेसमा जानु भने त्यो हुन्छ कि अलिकति ट्रिकी पनि छ, किनभने हामीले अब एउटा स्पिसिसलाई गरेर अर्को स्पिसिसले पनि हुन्छ भन्ने त छैन होइन, गरिरहेछौँ अब हेरौँ।
यस्तो अब केमिकल पेस्टिसाइड्सहरू त युजली त स्प्रे गर्ने हुन्छ होइन सोइलमा अथवा प्लान्टमा स्प्रे गर्ने हुन्छ, अनि यो बायोलोजिकल ट्रिटमेन्ट सल्युसन चाहिँ होइन कसरी मतलब प्लान्टमा हुन्छ नि एप्लाई गर्ने?
जस्तो यो ब्याक्टेरियल सल्युसन चाहिँ नि खासमा पानीमा नै घोलेर त्यसलाई सल्युबल गरेर रुट टिपलाई चाहिँ नि त्यसमा डुबाउने, अनि डुबाइसकेपछि बल्ल प्लान्टिङ गर्ने हो ब्याक्टेरियलको चाहिँ, किनभने निमाटोड छिर्नुभन्दा अगाडि नै त्यसलाई कोलोनाइज गरिसक्नुपर्छ ब्याक्टेरियाले रुटलाई, त्यसरी गर्छ। अनि अब यो फङ्गल र अर्को भिरुम प्राइम भन्ने जुन त्यो केमिकल छ त्यो चाहिँ नि खासमा प्लान्टिङ गरिसकेपछि आफ्टर 10 दिनमा या 1 हप्ता 10 दिनमा चाहिँ नि त्यसलाई ड्रेन्जिङ गर्नुपर्छ, र कन्टिन्युसली यो चाहिँ नि 4 to 6 weeksको उसमा ड्युरेसनमा चाहिँ ड्रेन्जिङ गरिरहनुपर्छ कि सोइलभित्र पठाइरहनुपर्छ यो चाहिँ।
अब अमनले अघि भर्खरै कुरा पनि गर्यो, ह्युमनमा हामीले प्रिडोमिनेन्टली ड्रग्स युज गर्छौँ होइन, अब यो ह्युमन हेल्मिन्थियासिस स्पेसली ग्यास्ट्रो इन्टेस्टाइनल हेल्मिन्थहरूमा अब माइक्रोब्स स्पेसली जी गट हेल्थको लागि माइक्रोब्सहरू पनि युज हुन थालेको छ नि त प्रोबायोटिक्सको थ्रु ह्युमनको केसेसमा। सो अब यो ग्यास्ट्रो इन्टेस्टाइनल हेल्मिन्सको अगेन्स्टमा त्यस्तै अब बायो कन्ट्रोल एजेन्टहरू बन्छ कि बन्दैन होला दिदी, हजुरलाई के लाग्छ त्यो पोटेन्सियल के छ इन केस अफ ह्युमन हेल्थ?
बायो कन्ट्रोल एजेन्ट त बन्छ होला नि, बायो कन्ट्रोल भनेको पनि अब अर्ग्यानिजम त हो नि होइन, माइक्रो अर्ग्यानिजमै त हो नि तिनीहरू भनेको पनि, त्यो त बन्छ होला नि किन अब
त्यही स्पेसली अहिले ड्रग रेजिस्टेन्टको प्रब्लम एकदमै छ नि त होइन, स्पेसली ह्युमन हेल्थको केसेसको कुराहरू गर्ने हो भने डेफिनेटली प्लान्टमा पनि होला अब ड्रग रेजिस्टेन्सको कुराहरू। सो ह्युमनमा त्यही जस्ट स्पेसल्ली यो निमेटोडहरू चाहिँ ब्याक्टेरिया युज गरेर एलिमिनेट गर्ने यस्तो आइडियाजहरू चाहिँ न्यू नै छ जस्तो लाग्छ कि इन्ट्रेस्टिङ.
यसलाई चाहिँ हजुरले अब इम्प्लिमेन्टेसन नेक्स्ट फेज हुन्छ नि कन्ट्री वाइड अथवा तपाईँको लोकालिटी वाइज हुन्छ नि त्यसलाई इम्प्लिमेन्ट गर्ने लेभलको लागि पनि सोच्नु भएको छ कि
कन्ट्रोल मेजर्स? त्यही भएर त हामीले फिल्डमा नै ट्रायल गऱ्यौँ नि त नेपालमा गएर, त्यो उसको लागि नै हो, अप्लाई गर्नकै लागि हो, मान्छेहरूलाई या फार्मरलाई युज टु गराउनकै लागि हो कि यस्तो हुनसक्छ, यो गर्यो भने राम्रो हुनसक्छ भनेर उहाँहरूलाई नै एउटा ट्रस्ट गेन गर्नको लागि पनि हामीले उहाँहरूको आफ्नै फिल्डमा गएर पर्मिसन विथ पर्मिसन उनीहरूको हामीले चाहिँ नि हाम्रो ट्रिटमेन्ट युज गऱ्यौँ होइन, उहाँहरूकै अगाडि नै अब फलाएर राम्रो भनेर देखायौँ. त्यही भएर यो चाहिँ के भन्दाखेरि यस्तो पनि हुनसक्छ, यो पनि यो अपोसिबिलिटीहरू छ भनेर देखाएको हो नि त हामीले. किनभने अब उनीहरू पनि अनियलमा नै छ. अब बायो कन्ट्रोल अब नेपालको केसमा चाहिँ नि के पनि हुन्छ भन्दा दे डोन्ट नो हाउ टु स्टोर दिज थिङ्स के. किनेर मात्र पनि त भएन, बेच्नेले बेचेर मात्रै पनि त भएन, किनभने यो त लाइभ अर्ग्यानिजम, त्यो त बाँचिराख्नु पऱ्यो नि त अर्ग्यानिजम, त माइक्रो अर्ग्यानिजम त बाँच्नु पऱ्यो नि, उनीहरूको त सर्टेन टेम्परेचर हुन्छ होइन, उनीहरूलाई सर्टेन उसमा स्टोर गर्नुपर्ने हुन्छ, चाहिने बेलामा निकाल्ने नचाहिने बेलामा थन्काउने त्यो अनुसारको, या सिधिसकेपछि त्यो कसरी त्यो त्यसलाई चाहिँ नि त्यसको त्यसको युज गरेको त्यो ग्यालिनहरूलाई चाहिँ कहाँ फाल्ने के गर्ने त्यस्तो सबै कुराहरू थाहा पाउनु पऱ्यो नि त. यसको यो त ल्याकिङ छ नि, किनभने के चाहिँ नि अब माइक्रो अर्ग्यानिजम बायो कन्ट्रोल भनेर पाउँछ पसलमा, त्यो पसलमा पनि त्यसरी नै स्टोर गरेको हुँदैन, न नै किन्ने मान्छेले गरे आउँछ होइन. त्यही भएर एउटा ऊ चाहिँ नि होस् भनेर हामीले उहाँहरूकै अगाडि नै सबै कुराहरू देखाएर गरेर आएको भएको कारणले एउटा ट्रस्ट गेन पनि हो कि. अनि फर्दर यदि त्यस्तै केही आइडियाज छ या चाहिँ नि उहाँहरूले पनि हामीबाट अब हामीप्रति चाहिँ नि त्यस्तो केही देखाउनु भएको छ भन्दाखेरि फर्दर हामीले काम पनि गर्न त्यो रिजल्टको आधारमा त हामी प्रोजेक्ट लेखेर अर्को काम पनि गर्न सक्छौँ.
फार्मर्सहरूमा पुरा च्यालेन्जेसहरू के देख्नुहुन्छ? लाइक टेस्ट मेजरको रूपमा त इट्स इजी होइन, हजुरले नै सब प्रडक्ट लगाउनुहुन्छ, तर धेरैवटा फार्मरलाई त्यस्तो दिनको लागि चाहिँ पोलिसी लेभलमा च्यालेन्जेस अथवा डिस्ट्रिब्युटरको च्यालेन्जेसहरू हुनसक्छ कि?
च्यालेन्ज त एकदमै नेपालको कन्टेक्स्टमा त हामीलाई एकदमै धेरै छ. किन भन्दा अब एक त हामीले चाहिँ खासमा नेपालमै प्रड्युस गरेर नेपालमै बेच्नुपर्ने हो, किनभने माइक्रो अर्ग्यानिजम भनेको बाहिरबाट लगेर नेपालको माटोमा राख्ने खाने कुरै होइन होइन. त्यो त हाम्रो सोइलमा नै ब्याक्टेरिया त सोइल जान्छ नि, सोइलमा पनि पाउँछ नि, त्यो ब्याक्टेरियालाई त्यही आइसोलेट गरेर अनि त्यसैलाई चाहिँ नि त्यसको प्रडक्ट बनाएर चाहिँ नि त्यसरी चाहिँ नि हामीले वितरण गर्न सक्नुपर्छ. यो चाहिँ गभर्मेन्टले गर्न सक्नुपर्ने कुरा हो. अब अहिले त्यस्तै लेभलमा भइसकेको छैन, अब हुन्छ होला खोइ थाहा छैन होइन, कोसिस चाहिँ नि अब गरोस् भन्ने पनि छ होइन. हामी पनि मैले पनि यहाँबाट अब यही अनुसारले अब इन्ट्रेस्ट झन् धेरै बढ्दै गएको पनि छ मेरो पनि यसैमा, सकेसम्म चाहिँ नि कन्टिन्युटी दिउँ एउटा केही न केही होइन, यो सल्युसन त गरौँ भन्ने छ. र अब बाहिरबाट लाने बेलामा चाहिँ नि बाहिरबाट प्रडक्ट लाने बेलामा चाहिँ नि उहाँहरूलाई धेरै महँगो पर्न आउने सम्भावना पनि हुन्छ कि फार्मरहरूलाई. तर अहिले चाहिँ नि कमर्सियल फार्मरको चाहिँ के सामान पनि उहाँहरूको ऊ छ भन्दाखेरि तपाईँहरू ल्याउनुहोस्मा चाहिँ हामी जतिमा पनि किनिदिन्छौँ तर रोग चाहिँ हट्नु पर्यो भन्ने पनि छ कि उहाँहरूको हरेक एउटा के यसको त होस्ट मैले भने होस्ट रेन्ज एकदम हाई भएको कारणले अलमोस्ट एभ्री उहाँहरूको प्लान्टमा लगाएर चाहिँ फेरि उहाँहरूले चाहिँ नि लगाउने पनि जुन चाहिँ नि नेमाटोड फ्रेन्डली प्लान्ट त्यो क्रप हो त्यही मात्रै लगाउने कि, किन अब त्यही नै हुन्छ होइन, अब आफ्नो बेच्नको लागि के चाहिन्छ, आफ्नो इकोनोमीको लागि के राम्रो छ त्यही नै लगाउँछ नि मान्छेले. हामीले होइन यसमा नेमाटोड लाग्छ नलगाउनुहोस् अर्को लगाउनुहोस् भन्ने कुरा त भएन फेरि. त्यो अनुसारले चाहिँ अब च्यालेन्जेस चाहिँ त्यही हो, गाह्रो चाहिँ गाह्रो नै छ खासमा.
त्यही अब त्यहीकै ब्याक्टेरिया आइसोलेट गरेर होइन अनि त्यसलाई नै अलिकति युज स्केलमा प्रड्युस गरेर डिस्ट्रिब्युट गर्नुको लागि रिसोर्सेस चाहिँ के चाहिन्छ होला?
गभर्मेन्टको ल्याब राम्रो हुनु पर्यो मेन कुरा त, मेन कुरा त्यहाँ चाहिँ एकदमै फेसिलिटीहरू हुनु पर्यो. ल्याब त छ नभए नै, ल्याबमा यस्तो छ अब ल्याबमा छ सामान, अब अटोक्लेभ मसिनहरू हुन्छ तर हामीले चलाउन पाउँदैन, छुन नि पाउँदैन. त्यसको लागि चाहिँ नि त्यो त्यहाँको एकजना त्यो जसले जो ल्याबको बस्ने हुन्छ नि, ल्याब बोय भन्छ कि के भन्छ होइन, उहाँ बस्नुहुन्छ. अनि उहाँ जति टाइमसम्म बस्नुहुन्छ हामी मैले त्यहाँ गएर नेपालमा अब मेरो सोइल स्याम्पलहरूलाई गर्दाखेरि पनि उहाँ जतिखेरसम्म बस्नुहुन्छ मैले त्यतिखेरसम्म मात्रै काम गर्न पाउँछु, फेरि उहाँले 11 बजे मेरो बाहिर जानुपर्छ भने पनि म 10 बजे पुगिहाल्छु, 11 बजे त्यो बन्द गरेर जान्छु, 1 घन्टामा मैले के गर्ने त्यतिखेर। त्यस्तो समस्याहरू चाहिँ छ कि अब यो यस्तो कुरा चाहिँ अब अलिकति स्ट्रङ हुनु पर्यो। अनि इन उसमा पनि हाम्रो यो के भन्छ टियुको युनिभर्सिटी त्रिभुवन युनिभर्सिटीको यो इन्स्टिच्युट अफ एग्रिकल्चर एन्ड एनिमल साइन्स भन्ने एउटा फेरि छुट्टै डिपार्टमेन्ट रहेछ, उहाँहरूको त झन् कस्तो अब त्यति धेरै फेसिलिटी छैन, अब अलिकति पोर छ भन्नुपर्छ क्या त्यो हिसाबमा, किनभने उहाँहरू फेरि भर्खर त्यो एग्रिकल्चर एन्ड फरेस्ट्री युनिभर्सिटी जुन पहिला थियो रामपुर चितवनमा भएको, अनि 2 सेक्स भारेछ अहिले चाहिँ होइन, इन्स्टिच्युट अफ एनिमल साइन्स एन्ड एग्रिकल्चर भन्ने चाहिँ टियुको अन्डरमा पर्न आइरहेछ, उहाँहरू चाहिँ छुटेको भएर अफिस मात्रै काठमाडौँमा सर्यो, केही पनि अरू सरेन कि। अनि प्र्याक्टिकलको लागि चाहिँ स्टुडेन्टलाई पनि कहीँ जाने ठाउँ छैन, अब म चाहिँ नि एसोसिएट टियुमा को भएर गएको भएर चाहिँ उनीहरूकै ल्याब छ कि भन्ने जस्तो लागेको थियो मलाई जाँदा, नभएको भएर चाहिँ म अनि गभर्मेन्टको हाम्रो मिनिस्ट्री अफ एग्रिकल्चरको रिजनल एग्रिकल्चर अफिसको ल्याबमा गएको थिएँ, जहाँ पनि कन्डिसन त्यति धेरै राम्रो चाहिँ छैन, तर अब उहाँहरूले सक्नुभयो भने चाहिँ हामी गर्न सक्छौँ, त्यो गर्न नसक्ने काम त पक्कै पनि होइन।
दिदीले भनेपछि अहिले एक्सपेरिमेन्ट्सहरू सो स्प्लिट छ भनौँ न, नेपालमा र जर्मनी दुबईमा गरिराख्नु भएको छ स्पेसली, अब स्याम्पल कलेक्सन त डेफिनेटली भइहाल्यो होइन, त्यसपछि आइसोलेसन पनि हजुरले नेपालमै गर्नुहुन्छ अनि त्यसलाई चाहिँ सिप गर्ने जर्मनीमा, अनि त्यसपछि मोलिकुलर कामहरू चाहिँ जर्मनीमा गर्नुहुन्छ।
सोइल आइसोलेसन चाहिँ अहिले यो फेजमा चाहिँ मैले गर्दिनँ किनभने मेरो पिएचडीको अहिले म लेख्दैछु, मेरो अलिक त्यतै सकिसकेको छ होइन, तर फर्दर यदि त्यो आयो भने अपर्च्युनिटी या मैले यो कुनै आफ्नो रिजल्टको बेसमा चाहिँ नि केही प्रोजेक्ट त्यसरी गर्ने भने चाहिँ त्यो एउटा चाहिँ अब यो ऊ हो आइडिया हो कि, एउटा कन्सेप्ट हो, त्यसरी डेभलप गरेर लान सकिन्छ, यो चाहिँ नि कोलाबोरेसनमा गर्न सक्ने काम हो भन्न खोजेको मैले चाहिँ खासमा।
अब म्यासिभ सिग्निफिकेन्स भएको कुरा अन्त होइन, लाइक यसको पोटेन्सियल पनि छ, लाइक कमर्सियल पोटेन्सियल पनि त्यति नै छ, लाइक
पोटेन्सियल त एकदमै धेरै छ, नेपालमा त नेमाटोडमा काम त एकदमै लिमिटेड, एकदमै धेरै लिमिटेड छ, त्यो एउटा स्पेसिसमा बल्ल मैले काम गर्दैछु भन्दाखेरि वी हेभ 90 डिफ्रेन्ट स्पेसिस होइन, अझ एउटा क्रपमा मैले काम गरिरहेको छु, अब कतिवटा क्रप प्लान्ट छ भनेपछि यो त एकदमै ह्युज पोटेन्सियल, त्यसमाथि एग्रिकल्चर अब एग्रिकल्चर कन्ट्री भन्छ हाम्रो होइन, कृषि प्रधान देश हो, त्यो नहुने पोटेन्सियल नहुने भन्ने त हुँदै हुँदैन कि।
After your PhD, once you're done with PhD, how's it like? You'll then continue, or do you want to open your own like industry, like just to tackle this problem?
Of course, mero chai ke soch chha ni huna ta aba malai institute ma chai further kaam garchu yo bhanera pani offer garnu bhako chha haina, aba ta tyo garchu gardina bhanne chai aba bhannu nai baki chha, tara मलाई चाहिँ मलाई के लाग्छ भन्दाखेरि मैले अब केही न केही गरेर एउटा मिडियम बन्न सकौँ, जसबाट चाहिँ फार्मरहरूले बेनिफिट लिन सकोस्, त्यो एउटा मिडियम म बन्न सकेँ भने कति फार्मरलाई चाहिँ नि अब के गर्ने कसो यताउता भन्दाखेरि जानेको मान्छेले भन्दाखेरि त उनीहरूले अलिक सुनिदिन्छ, किन अहिले झन् फ्यामिलीहरू पनि भइसकेका छन् होइन, त्यही भएर त्यो जे चाहिँ केही न केही गर्ने चाहिँ मन छ, अब अहिले नै मलाई यही गर्छु भन्ने चाहिँ भइसकेको छैन, अब सकेसम्म चाहिँ नि अप्लाइड नै गर्छु होला जस्तो लाग्छ कि मलाई, यसरी नै अप्लाइड उसमा नै फिल एप्लिकेसनतिर नै जान्छु, या नेमाटोडको नै त्यत्रो स्पिसिस चाहिँ कुनै 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 एउटा अर्को क्रपमा, या सायद कुनै एउटा नयाँ स्पिसिस हाम्रो नेपालमा भेटिन्छ कि, त्यो पनि एउटा पोसिबिलिटी छ होइन, खोज्दै गयो भने भेट्न सक्ने सम्भावना त छ नि।
यो कुरा निकाल्दाखेरि त्यही त नेपालमा कति धेरै प्रब्लमहरू छ नि होइन, अब पोटेन्सियल प्लस च्यालेन्जेसहरू छ एग्रिकल्चर फिल्डमा, सो यो टपिक नपाउने भनेको रियली नपाएकै हो कि, अब हुन्छ नि त्यो मतलब आफू प्रोएक्टिभ भएर अब डिपार्टमेन्टले अथवा युनिभर्सिटीले त्यो राइट डिरेक्सन दिन नसकेको के जस्तो लाग्छ दिदी हजुरलाई?
एउटा त राइट डिरेक्सन दिन नसकेको नै हुनसक्छ, अब यही नै हो भनेर गर्दा पनि, किनभने भर्खरै त्यो युनिभर्सिटी नै स्प्लिट भएको भयो होइन, पहिला चाहिँ नि चियुको मात्रै थियो, अहिले त एग्रिकल्चर फरेस्ट युनिभर्सिटी छुट्टै भएर अनि अर्को चाहिँ टियुको छुट्टै भएको छ कि, छुट्टा छुट्टै भएको भएर त्यो प्रोग्राममा प्रोग्राम छ, स्टुडेन्ट पढ्न जान्छन् तर त्यो फेसिलिटेट चाहिँ उनीहरूलाई गर्न गाह्रो, त्यो भएन, थ्योरी मात्रै भइराख्यो। अब त्यो थिसिस गर्ने बेलामा चाहिँ उनीहरूलाई त्यो गर्न गाह्रो दिन नसकेको भयो, त्यो प्रोग्राम नै कि मास्टर प्रोग्रामले नै त्यो गर्न नसकेको स्टुडेन्टहरूको लागि। त्यसमाथि अब स्टुडेन्टहरू जब गरेर अब कुनै एउटा ठाउँमा खटेका हुन्छन्, उनीहरू फेरि कोही प्रोफेसरले भनेको ठाउँमा गएर त गर्न जाँदैन, उनीहरू त मैले काम गरेको छ त्यहीँ नै गर्छु भन्छ, किनभने त्यो चाहिँ फेरि आफ्नो खर्चमा गर्नु पऱ्यो नि त। अब यहाँ जस्तो चाहिँ हामी कुनै इन्स्टिच्युटमा गएर हामी मास्टर्स थेसिस गर्न जान्छौँ, आई वी वन्ट टु बी विथ यु भनेर भने जस्तो त्यहाँ त छैन, त्यो त्यस्तो कुराहरू चाहिँ फरक छ कि, मैले त्यो चाहिँ देखेँ भनौँ न। अनि यो मास्टर थिसिस हो क्या यो फेरि, होइन यो विडम्बना हो, खासमा हाम्रो विडम्बना नै हो यो एजुकेसन सिस्टमको। अब त्यो सकेसम्म चाहिँ त्यो अरू केही नभए पनि एक दुईजनालाई त एटलिस्ट अपर्च्युनिटी दिन सकौँ, कसैको त अलिकति करियर वाइज उनीहरूको राम्रो हुन्छ भन्ने चाहिँ मेरो मनमा चाहिँ त्यस्तो नै आउँछ क्या। नगरेको चाहिँ भन्न मिल्दैन किनभने युनिभर्सिटी छुट्टै भइसकेको छ, अब प्रोग्रेसै गर्दैन भन्नु त भन्न मिल्दैन, एज अ प्राइभेट सेक्टरमा हुनसक्छ, तर मैले चाहिँ नि टियुको कुरा गरेको होइन, प्राइभेट सेक्टरमा चाहिँ हुनसक्छ, फेरि प्राइभेट मलाई थाहा छैन, त्यति धेरै एसोसिएट त भएको छैन, तर टियुको बारेमा कुरा गर्दाखेरि चाहिँ गाह्रो चाहिँ छ कि।
सो एज एन अन्डर ग्रेजुएट चाहिँ के चाहिँ गर्नु मिल्छ दिदी आफ्नो रिसर्च गर्यो भने, अब नेपालमै हुँदा भनौँ न, अब बाहिर भएकोलाई भन्दा पनि नेपालमै हुने अन्डर ग्रेड्सहरूले चाहिँ उनीहरूले त्यो लेभलबाट अब नेपालमा कति अनआइडेन्टिफाइड एग्रिकल्चरल प्रब्लम्सहरू छ नि होइन, अब तिनीहरूलाई कसरी एक्सप्लोर गर्न मिल्छ, अब त्यो लेभलबाट चाहिँ हजुर जसरी नै अब रिसर्च गर्नको लागि होइन त्यो लेभलमा चाहिँ के चाहिँ गर्नुपर्छ त अलिक प्रोएक्टिभली।
खासमा चाहिँ नि हामीहरू एकदमै फार्मर फ्रेन्डली हुनुपर्छ मेन कुरा त, जो पनि जसले पनि पढेको छ मैले चाहिँ पढेको छु भनेर भन्न चाहिँ मिल्दै मिल्दैन, फार्मरको आफ्नै मैले 20 वर्ष भइसक्यो गरिरहेको तिम्रो कुरा सुन्छु र भनेर त भनिहाल्छ नि उनीहरूले होइन, त्यो त फार्मर फ्रेन्डली त कोही मैले पढेको छु भनेर अनि मैले पढेर गएर त उसले मेरो कुरा सुन्नुपर्छ भन्ने छैन नि त होइन, त्यो त एकदम यो त ट्रु हो खासमा। अनि फार्मर अलि चाहिँ फार्मर फ्रेन्डली चाहिँ हुनुपर्छ, र मैले देखेको चाहिँ के हो भन्दाखेरि फार्मरको आफ्नो ट्रेडिसनल प्र्याक्टिस र हामीले गरेको यो मोडर्न टेक्निक्स, जति पनि हामीहरू एग्रिकल्चर पढ्नेहरूले अब ब्याचलरमा त अझ राम्रोसँग नेपालमा पढाउँछ पनि, मैले त ब्याचलर नगरेको भएर मैले त सिधै यहाँ आएर पढाए भयो होइन, त्यो जुन जति पनि हाम्रो एजुकेसनबाट चाहिँ एग्रिकल्चर एजुकेसन छ उनीहरूको प्र्याक्टिस त्यसलाई चाहिँ नि खासमा प्यारलली लानुपर्छ कि, तिमीले नि उनीहरूले गरेको सबै त्यो ट्रेडिसनल कुराहरू चाहिँ गलत हाम्रोमा त सही चाहिँ नि होइन होइन, त्यो दुवैलाई चाहिँ प्यारलली लगेर उनीहरूको पनि कति कुराहरू राम्रो पनि हुनसक्छ नि, त्यसलाई मोडिफाई गर्ने त हो नि हामीले, त्यसरी चाहिँ नि गरेर नि उनीहरूको ट्रस्ट जित्ने कोसिस चाहिँ अलिक गर्नुपर्छ जस्तो लाग्छ मलाई।
हजुर, अब यो रिसर्च गर्दाखेरि रमाइलो कुनै इन्सिडेन्ट त्यस्तो हुन्छ नि सधैँ याद हुनेवाला केही थियो नेपाल अथवा जर्मनीमा?
रमाइलो रमाइलो त एकदम रमाइलो रमाइलो इन्सिडेन्ट्सहरू छन्, फन्नी छ मेरो त खास, रमाइलो एकदम स्विट भन्दा पनि फन्नी, अमनलाई सायद थाहा होला, कोही थाहा छैन मलाई होइन, तर यहाँ बुनमा चाहिँ सबैजनालाई थाहा छ, उनीहरूले म त प्रायः नेपाल काम गर्न जान्थेँ अनि यहाँ चाहिँ नि म के भएको थियो त्यतिखेर भन्दाखेरि मलाई मेरो ट्रिटमेन्ट चाहिँ नि पार्सल हुनुपर्ने भएन त्यो बेलामा 2018 फिल्ड ट्रायलमा जुन ट्रिटमेन्ट हाल्नुपर्ने त्यो ट्रिटमेन्ट मका आइ नै पुगेन कि यहाँबाट प्रोफेसरको उसबाट, अनि प्रोफेसरले चाहिँ मलाई तिमी आफै लिन आऊ भन्नुभयो, अनि कसरी आउने भन्दाखेरि यु कम फर अ डे भन्नुभयो के, जस्ट फ्लाई फर अ डे भन्नुभयो, एक दिनको लागि फ्लाइट लिएर म आउने भनेर भने मैले, अनि त्यसो भए दुई दिनको लागि आऊ नि त भन्नुभयो के, एक दिनबाट दुई दिन भयो होइन, अनि म फ्राइडे फ्लाइ गरेर आएर शनिबार आइतबार बोन बसेर सोमबार ट्रिटमेन्ट लिएर म सोमबार इभिनिङको फ्लाइटमा नेपाल गएको थिएँ, अनि त्यतिखेर चाहिँ यहाँ मलाई सबले तपाईँ दिदी विकेन्ड मनाउन जर पनि आउने भनेर भनेको थियो कि यहाँ सबैजनाले. अनि यो यति धेरै उनीहरूले सबलाई सुनायो यहाँ, दिदी तपाईँ कस्तो खतरा, विकेन्ड मनाउनलाई जोर पनि आइदिनुहुन्छ भनेर. मैले मेरो दुखी त दुःख त मलाई थाहा छ, फ्लाइटमा आएको छ त्यत्रो घन्टा होइन, त्यो ट्रिटमेन्ट लिनको लागि 14 घन्टा फेरि फ्लाइटमा गएको छ, त्यो दुःख चाहिँ मलाई थाहा त थाहा छ. तर उनीहरूको लागि चाहिँ अब विकेन्ड 2 दिन मनाउनलाई तपाईँ जोर पनि आउनुभयो भनेर. यो चाहिँ एकदमै मेमोरेबल मेरो मेरो अब पिरियडको भएर एकदम जर्नीको
त्यसले हाइलाइट पनि गर्छ प्रब्लम नेपालमा, नेपालमा रिसर्च गर्दाखेरि. तर लाइक यस्तो ठुलो प्रब्लमलाई पनि त्यस्तो स्टडी नभएको भएर
चाहिँ, स्टडी नभएको कारण चाहिँ नि किन भन्दाखेरि मान्छेले चाहिँ जहिले पनि बिरुवालाई मात्रै हेर्छ नि त. यो त फेरि जरामुनिको डिजिज भयो, माटोमुनि त प्राय त्यो प्लान्ट नमरेसम्म मान्छेले खोतल्दैन नि त के भयो भनेर. माथि माथि मात्रै हेर्छ नि होइन, प्लान्ट ओइलायो, बोट यस्तो भयो, बिरुवा यस्तो, अब यो के अरे फल लागेन या यो या त्यो भन्ने हुन्छ. तर जरामुनि के भइरहेछ भन्ने कुरा त एकदमै प्लान्ट मरिसकेपछि मात्रै कि मान्छेले ए जरामा पनि यस्तो हुँदो रहेछ भन्ने पछि मात्रै आउँछ नि त. त्यो पनि त्यो एउटा पनि मेन कुरा कारण हो कि.
इन टर्म्स अफ डायग्नोसिस त प्लान्टको लागि क्यान्सरै जस्तो भयो होइन,
प्लान्टको लागि चाहिँ हो एक्ज्याक्टली, प्लान्टको लागि चाहिँ काइन्ड अफ हुनै भयो.
तर लाइक त्यसको लाइक हुन्छ नि अन द स्पट लाइक त्यो इन्डस्ट्रियल पोटेन्सियल छ कि, त्यो हुन्छ नि ठाउँको ठाउँ के हुन्छ नि, ठाउँको ठाउँ के पर्दैन हुन्छ, ब्याक्टेरिया अटोक्लेभ र ब्याक्टेरिया हुन्छ नि, एउटा सानो ल्याब सेटअप गऱ्यो होइन, साइकलमा जान्छ भनौँ नि, फार्मर टु हुन्छ ल्याब.
हो यो चाहिँ यसको एउटा गुड इक्जाम्पल चाहिँ नेपालमा, नेपालको यो मैले जुन जहाँनिर हाम्रो रिजनल अफिस छ एग्रिकल्चरको, जहाँ म ल्याबको लागि गएको थिएँ, त्यहाँ चाहिँ मैले लाइभली देखेको चाहिँ उनीहरूले जुन यो ट्राइकोडेर्मा भन्ने फङ्गसको लागि चाहिँ गर्दो रहेछ उनीहरूले, त्यो चाहिँ गर्छ, गरेको कामलाई चाहिँ गरेकै भन्नु पऱ्यो होइन. त्यो चाहिँ कसरी कल्चर गर्ने, त्यसलाई चाहिँ नि कसरी प्रिजर्भ गर्ने र फार्मरहरूसँग कसरी डिस्ट्रिब्युट गर्ने भनेर हरेक एउटा जिल्लामा भलन्टियर र उनी भलन्टियरलाई कसरी गर्ने र फ्रिजदेखि लिएर सबै इक्विपमेन्ट चाहिँ दिएर राखेर रहेछ. त्यो एउटा चाहिँ नि राम्रो इक्जाम्पल हो, त्यो गर्न सकिन्छ भन्ने हिसाबको चाहिँ त्यो चाहिँ छ.
अघि हजुरले मोनोकल्चरको कुरा गर्नुभएको थियो नि दिदी, नेपालमा एउटा ट्रेन्ड छ अब सबै त्यही एउटै टाइपको प्लान्टहरू लगाइराख्ने, अनि यो स्पेसल्ली यो डिजिजको अगेन्स्टमा अब बायोलोजिकल एजेन्टहरू युज गर्ने त्यो अलिकति डाउन द लाइन अब 4-5 वर्ष लाग्छ होला होइन. सो अब त्यो मोनो डिफ्रेन्ट डिफ्रेन्ट भेराइटी अफ प्लान्टहरू त्यसलाई अब क्रपहरू चाहिँ प्लान्ट गरेर अब त्यसलाई कसरी कन्ट्रोल गर्न मिल्छ त दिदी हजुरको नलेजमा, मतलब कुन कुन प्लान्टहरू लगाउनु पर्छ, कुन कुन साइक्लिङ गर्नुपर्छ प्लान्टहरू.
ट्रायल पनि भइरहेको छ अरू अरू इन्स्टिच्युटहरूमा बाहिरको प्रोफेसरहरूले, जस्तै यो मेरी गोल्डको टाइप्सहरू, जति पनि मेरी गोल्डको भेराइटीहरू छ त्यो चाहिँ नि खासमा निमाटोको अगेन्स्टमा काम गर्छ तिनीहरूले. मेरी गोल्डको रुटलाई चाहिँ नि निमाटोहरूले त्यति धेरै मन पराउँदैन होइन, त्यस्तो पनि बिचमा लगाउन सकिन्छ कि. जस्तै अब एउटा हाम्रो टोमेटोको सिजनमा रोप्यो त्यो हार्भेस्ट भइसकेपछि, या मेरीगोल्डको केही रोपिदियो त्यो फिल्डमा भने पनि सर्टेन लेभलमा चाहिँ नि यसले घटाउने प्रयास चाहिँ गर्छ. अब जिरो नै त भन्न सकिँदैन होइन, तर सर्टेन लेभलमा चाहिँ डाउन चाहिँ नि गर्ने कोसिस चाहिँ गर्छ. र त्यसरी इन्टर कल्चर यसरी क्रपिङ गर्दै गयो भने चाहिँ नि सायदै रोकथाम चाहिँ नि गर्न सकिन्छ कि अलिकति भए पनि. एउटा सर्टेन अर्को चाहिँ नि भनेको ब्रासिकेसी, जस्तै मस्टर्डको प्लान्टले पनि या अनि आमारान्थको प्लान्टले पनि अलिकति त्यसलाई चाहिँ नि डिक्रिज गर्ने काम चाहिँ गर्छ खासमा, जतिसम्म मलाई आइडिया छ.
एग्रिकल्चर कमर्सियलाइजेसन भएपछि होइन एउटा रिस्क भनेको टर्निङ एभ्रिथिङ इन्टु अ क्रपल्यान्ड भनौँ न, त्यो पनि इन्भाइरोमेन्टको लागि हेल्दी त डेफिनेटली होइन. सो अब सस्टेनेबली एग्रिकल्चर प्रमोट गर्नलाई नेपालमा सस्टेनेबल एग्रिकल्चर प्रमोट स्पेसल्ली अब आई थिङ्क भक्तपुरतिर चाहिँ, तर त्यो त खासै एफेक्ट त गरेको होइन के अरे, अब जस जता पनि क्रपल्यान्ड नै छ नि त, मतलब भेजिटेसनहरू अरू छैन भनौँ न, अब नेपालमा अब अहिले हामीले गर्न सक्ने कुराहरू धेरै छ एग्रिकल्चरमा, तर त्यो सस्टेनेबल एग्रिकल्चर पनि प्लान गर्नुपर्छ जस्तो लाग्छ मलाई. मतलब हुन्छ नि, अब एग्रिकल्चर भन्ने बित्तिकै सबै कुरा रोप्न त सकिँदैन नि त. अब त्यो चाहिँ कसरी गर्न सकिन्छ होला दिदी, हजुरको ओपिनियन अनुसार, मतलब सस्टेनेबली एग्रिकल्चर चाहिँ कसरी प्रमोट गर्न सकिन्छ होला नेपालमा?
कमर्सियली नजाने हो भने चाहिँ नि अब यो के भन्छ कम्युनिटी फरेस्ट भनेको त थाहा होला नि होइन, एग्रो फरेस्ट्रीमा पर्छ यो कुराहरू भनेको. कम्युनिटी फरेस्ट भने पनि एक किसिमको सस्टेनेबिलिटी नै हो नि एग्रिकल्चर, जसमा चाहिँ नि अब कुनै पनि एउटा कम्युनिटी यो गाउँको सामुदायिक वन होइन, उनीहरूले एउटा वनलाई नै आफ्नो एडप्ट गरेर त्यसबाट नै बेनिफिट लिन्छ नि त, जसले गर्दाखेरि भेजिटेसन पनि हुने भयो, उनीहरूलाई प्रफिट पनि हुने भयो. यस्तो कुराहरू पनि खासमा चलन चल्तीमा त छ, नेपालमा पनि धेरै छ होइन, यो पनि सस्टेनेबल उसमा नै पर्छ. अनि अर्को अब त्यही मैले लास्ट डिसेम्बरमा त्यो आर्टिकल पनि लेखेको थिएँ मैले एउटा न्युज पेपरको लागि भनेर, त्यो चाहिँ नि खासमा एग्रो टुरिज्ममा मैले तिमीहरूलाई लिङ्क पनि पठाएको थिएँ, त्यसको थाहा छैन हेरेँ कि हेरेन भनेर, जे भए पनि त्यो चाहिँ नि खास एग्रिकल्चर र टुरिज्मलाई चाहिँ नि सँगै लिएर जाने प्यारलली, त्यो चाहिँ एउटा राम्रो कन्सेप्ट हो. त्यो चाहिँ नेपालमा मान्छेले चाहिँ त्यसलाई इम्प्लिमेन्ट गरोस् भन्ने चाहिँ नि सोर्सले चाहिँ मैले लेखेको हो कि. अब त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि, अब सबैजनाले कमर्सियल्ली फार्मिङ गर्ने यताउता भने चाहिँ त्यसमा यसको कन्सेप्ट चाहिँ नि किन आयो भन्दा, जब हाम्रो पेन्डामिक भयो होइन, टुरिस्ट गएन नेपालमा, टुरिस्ट टुरिज्म इन्डस्ट्रीसँग रिलेटेड मान्छेहरूको त कामै भएन नि त, उनीहरू त सालभर अब थाहा छैन दुई वर्ष तिन वर्ष कति वर्ष चाहिँ उनीहरू खाली बस्छ थाहा छैन, किनभने उनीहरूको कम्प्लिटली उनीहरूको लागि त डिजास्टरै भएको थियो नि होइन, टुरिस्टमा डिपेन्डेन्टमा उनीहरूको लागि हो. त्यही भएको कारणले चाहिँ नि यो चाहिँ उनीहरूकै लागि, उनीहरूकै उनीहरूसँग चाहिँ टुरिज्मको आइडिया छ र उनीहरूकै लागि भनेर नै आइडिया मैले लेखेको हो, जसमा चाहिँ नि एग्रिकल्चर र टुरिज्म साइड बाई साइड जाओस्, जसले गर्दाखेरि चाहिँ नि एग्रिकल्चर भन्ने कुरा त कहिले पनि हराउँदैन हाम्रो उसबाट. अनि यसको मेन मोटिभ भनेको चाहिँ खासमा हाम्रो रुरल पार्टमा चाहिँ नि हाम्रो जस्तो लाइफस्टाइल छ, त्यहाँको एग्रिकल्चर प्र्याक्टिस छ, त्यहाँको मान्छेहरूले आफ्नो प्रडक्टलाई कसरी प्रमोट गर्छ, कसरी के गर्छन्, त्यसको चाहिँ नलेज चाहिँ नि अर्बन पिपुलहरू जसलाई एग्रिकल्चरको त्यति धेरै नलेज छैन, यो चाहिँ नि इन्टर चेन्ज होस् एकअर्काको बिचमा भनेर, यसले चाहिँ नि इन्टरनल टुरिज्म पनि बढाउने भयो. त्यसपछि आएर चाहिँ नि हामीलाई जुन चाहिँ नि अर्बन एरियामा बस्छ उनीहरूलाई थाहा पनि हुने भयो कि राइस कसरी प्रड्युस गर्छ, या कुनै एउटा पार्टिकुलर भेजिटेबल कसरी प्रड्युस गर्छ, हाम्रो मार्केटसम्म भेजिटेबल कसरी आइरहेको छ, कति मेहनत गर्नु पर्दो रहेछ भन्ने कुराहरू एउटा सिनेरियो पनि एउटा लर्निङ प्लस अर्निङ प्रोसेस भयो होइन, कसैलाई लर्निङ प्रोसेस भयो, कसैलाई अर्निङ पनि प्रोसेस भयो क्या, यो एउटा चाहिँ यो ब्लेन्ड हो आइडिया. कम्युनिटी उनीहरूको पुरै एउटा गाउँको नै इकोनोमिक डेभलपमेन्ट भयो नि त होइन, एकजना मान्छेले मात्रै रोजगारी होइन त, गाउँले नै रोजगारी पनि पायो नि, कोही मान्छे गएर पस्तिएर गयो उनीहरूकोमा, उनीहरूसँगै खेतमा काम गर्यो, अनि बाहिरको सहरको मान्छेलाई पनि लाग्छ नि त, ओहो मैले आज खेतमा काम गर्छु, मैले उब्जाएको तरकारी भन्न पायो, त्यो एउटा उनीहरूको लागि नै राम्रै फिलिङ हो जस्तो लाग्छ क्या मलाई त.
एकदम एकदम कनेक्सन चाहिँ कम्युनिटीसँग एकदम कनेक्ट हुने कुरा हो जस्तो लाग्यो चाहिँ, स्पेसली स्टुडेन्ट्सहरूलाई पनि भनौँ न. अब नेपालमै सिटीमा धेरै जस्तो त सबै सहरमा पढेर हुन्छ, तर खाना कसरी आइरहेको छ उनीहरूको घरमा भन्ने कुरा त थाहा हुँदैन नि त, डाइरेक्ट त्यहाँ गएर उनीहरूलाई ह्यान्ड्स अन एक्सपिरियन्स दिन सकियो भने त उनीहरूले त्यसरी नै प्रब्लमहरू आइडेन्टिफाई गर्न जा सक्छ, प्लस अनि रिसर्च फिल्ड चाहिँ त्यसरी नै डेभलप हुन्छ जस्तो लाग्छ.
जस्तै अहिलेसम्म चाहिँ टुरिज्ममा मात्रै फोकस थियो, 45% चाहिँ हाम्रो इकोनोमिक टुरिज्ममा मात्रै थियो, तर टुरिस्टै नआइसकेपछि त कस्तो गाह्रो भयो नि त होइन, त्यत्रो मान्छेहरू जो चाहिँ टुरिज्म उसमा लागेका छन् उनीहरूलाई त उनीहरूको लागि त खासमा एकदमै सक भयो, गाह्रो कस्तो गाह्रो भयो, कति घर चलिरहेको थियो उनीहरूको, उनीहरूले अब यस्तै किनै अल्टरनेटिभसँग जोड्यो भने चाहिँ इन्टरनल टुरिज्म पनि विकास हुन्छ क्या हाम्रो देशको होइन, जस्तो अब इन्टरनल नै टुरिस्ट अब रिजोर्टमा गएर दुई दिन बस्न जानुभन्दा कुनै एउटा गाउँमा गएर चाहिँ नि अलिकति समय बिताएर गाउँको परिवेशलाई हेरेर फर्किनु भनेको त्यो चाहिँ अझ धेरै लर्निङ हो जस्तो लाग्छ, रिजोर्टमा गएर अब दुई रात होइन रक्सी खाएर पैसा फाल्नुभन्दा चाहिँ त्यो चाहिँ अलिकति धेरै अझ नलेजेबल हुन्छ, अझ प्र्याक्टिकल होइन, आफ्नो रियल हो नि त, रियल मान्छेले आफ्नो लाइफ नै त्यहाँ गएर एउटा एक्सपिरियन्स गर्नु भनेको चाहिँ लाइफ एक्सपिरियन्सको आधारमा होइन त्यस्तो कुराहरू।
प्रब्लम चाहिँ त्यो कनेक्सनको जस्तो पनि भयो, लाइक एग्रिकल्चरलाई छुट्टै जस्तो गरिरहेको थियो, टुरिज्म पनि छुट्टै जस्तो गरिरहेको थियो।
हो नि, हामी त झन् अझ हामी यस्तो डाइभर्स छौँ, एग्रिकल्चर पनि हामीहरू धेरै डाइभर्स छौँ, अनि टोपोग्राफी पनि हाम्रो एकदमै डाइभर्स छ, त्यसमाथि कम्युनिटी पनि हामीहरू एकदमै डाइभर्स कम्युनिटीको मान्छेहरू हो होइन, भनेपछि हरेक एउटा कम्युनिटीको स्पेसियालिटी हुन्छ, यो त हामीले एक्सचेन्ज गर्नुपर्ने एउटा राम्रो अपर्च्युनिटी पनि हो कि, एग्रिकल्चरको बेसमा रहेर कम्युनिटी नै एकअर्कासँग एक्सचेन्ज हुनु भनेको त अब त्योभन्दा ठुलो त अब के हुनसक्छ हाम्रो देशमा।
तर जिओमोप्रति अलिकति रेजिस्टेन्स छ भनौँ न पब्लिक, मलाई चाहिँ त्यस्तो लाग्छ, दिदीलाई कस्तो लाग्छ है, मान्छेहरूले इजिली अब एक्सेप्ट गर्नु नसक्ने जिओमोसको आइडियाहरू, अब कन्भिन्सिङ छ साइन्टिस्टहरूको लागि
त। डेभलपिङ कन्ट्रिजमा चाहिँ अलिकति गाह्रै छ भन्नुपर्छ, डेभलपिङ कन्ट्रिजमा चाहिँ अलिकति गाह्रो छ, इन्डस्ट्रियलाइज कन्ट्रीमा चाहिँ सजिलो छ, अब यो अफ्रिका यता साउथ एसियातिर इस्ट इस्ट साउथ इस्ट एसियनतिर चाहिँ अलिकति एक्सेप्ट गर्न चाहिँ अलिक गाह्रो नै छ, किनभने एउटा त्यही त्यो इन्डियाको यो बिटी कटनको उसले पनि हो खासमा मान्छेहरूलाई जिएमओतिर एट्र्याक्ट नगरेको, किन त्यतिखेर त मान्छेहरू एकदम फार्मर एकदमै त्यतिखेर चाहिँ त्यही अब बिटी कटन भनेर यो नयाँ जिएमओ भित्राएको थियो इन्डियामा कटनको लागि, अनि प्लान्ट चाहिँ धेरै राम्रो भयो, फार्मरहरूले सबैले त्यही किनेर प्लान्ट लगायो, तर फलै भएन कि, कटनै प्लान्ट मात्र राम्रो भयो कटनै छैन हार्भेस्ट गर्ने बेलामा, लसमा गयो नि त त्यो 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 घटनाले चाहिँ नि मान्छेलाई एकदमै ओहो भयो कि त्यो बेलामा, कति मान्छेहरूले किनभने इन्डियामा त झन् अझ ऋणै लिएर फार्मिङ गर्छ मान्छेले होइन, कस्तो दयनीय अवस्था छ उनीहरूको, अनि त्यो भएको कारण चाहिँ अलिकति पछाडि घट्छन् कि, तर अब राम्रो राम्रो खै आइहाल्यो भने त गर्छन् कि, हाम्रोमा त हाइब्रिडै हाइब्रिड छ नि, नेपालमा त लोकल भेराइटी नै पाउन गाह्रो भइसक्यो अहिले, हाइब्रिड धेरै चल्छ होइन, बाहिरको सिरहरू धेरै चल्छ, मान्छे लोकल अहिले खानेकुरा हाइब्रिड बाहिरको र त्यो गरेर मिक्स गरेर, अब कमर्सियली त राम्रो राम्रै हो त्यो कि राम्रै फल दिइरहन्छ, अब फार्मरले त कमर्सियली नै हेर्छ कमर्सियलको गर्नेले, जुन लोकल भेराइटी भनेर चाहिँ त्यो पनि ऊ चाहिँ अलिकति जोगाउनु पर्छ भन्ने पनि छ, त्यो न न लोप नहोस् भन्ने हिसाबले।
एन्ड द्याट कन्क्लुड्स आवर कन्भर्सेसन विथ चेनिस दिदी। Thank you for listening. Stay tuned for more engaging episodes ahead.